پھر اگلی علامت کیا ہے کہ محب کا ذکر الہی کا عادی ہونا، یعنی ایسا بندہ اللہ کی یاد میں رچا بسا ہوتا ہے. ذکر یاد کے معنوں میں رکھیں تو تین طرح سے یاد ہوتی ہے، لسانی، قلبی اور جوارح سے. دل میں اللہ کا ہر وقت یاد ہونا یہ بھی ایک درجہ ہے. پھر جو دل میں یاد ہوتا ہے تو زبان پہ اس کا ذکر تو خود بخود آ جاتا ہے، اور جب زبان پہ ذکر ہوتا ہے تو لوگ پھر اپنے محبوب کو خوش کرنے والے کام بھی کرتے ہیں. مثلا کسی بچے سے آپ کو محبت ہے، پوتا ہے، نواسا ہے، کہاں رہتا ہے دل اس میں بڑا. لوگ کیا یہ نہیں اب کہتے میں نے بیٹے کے گھر جانا ہے، میں نے بیٹی کے گھر جانا، کیا کہتا ہے وہ بیٹے کا بچہ یاد آ رہا ہے. وہ بچے بعض دفعہ جو ہے نا وہ ماں باپ سے ناراض ہو جاتا ہے کہ ہم سے تو کبھی اتنا پیار نہیں کیا تھا جتنا ہمارے بچوں سے کرتے ہو. اور ہمارے ہاں کہتے ہیں کہ سود اصل سے پیارا ہوتا ہے، تو یہ فطری بات ہے. وجہ بھی شاید یہ کہ جب اپنے بچے ہوتے ہیں تو مرد ویسے ذرا اس وقت اپنی انا میں ہوتے ہیں، ہاں زیادہ پیار کر دیا تو پتہ نہیں کیا، اگر کما بھی رہے ہوتے ہیں، مصروفیت کا دور ہے. لیکن پوتے نواسے جب ملتے ہیں تو ذرا بڑھاپا شروع ہو چکا ہوتا ہے اور ریٹائرمنٹ کے اثرات ہوتے ہیں. تو جب بچے سے اتنی محبت ہے، گھر کوئی آئے تو اس کے قصے، فون ہے تو اس کی باتیں، تصویریں ہیں تو اس میں. میں اکثر لوگوں کے یہ جو پروفائل تھا اس پہ بچوں کی تصویریں دیکھ کے سمجھ جاتی ہوں یہ کوئی پوتا نواسا ہوگا، یہ بچوں کی تصویریں ہیں، یہ کچھ ایسی تصویریں ہیں نا. تو اب آپ اس بچے کے گن گاتے ہیں. پھر تیسری چیز یہ کہ اس کے ہی کام کرتے رہتے ہیں، کوئی چیز لیں گے یہ اس کی ہے، یہ اس کے لیے کھلا رہی ہوں، پلا رہی ہوں، بنا رہی ہوں. تو اب اس محبت کو آپ اللہ پہ لے کے دیکھیے. جب آپ کو اللہ سے محبت ہوگی نا تو یہ نہیں مطلب کہ آپ ہر وقت ہاتھ میں تسبیح پکڑیں گے، تسبیح پکڑنا بھی ایک قسم کا ریاکاری ہی بن جاتی ہے. تو کیا کریں گے آپ؟ دل میں اللہ کو یاد کریں گے، پھر آپ کی زبان پہ اللہ کا ذکر ہوگا، پھر آپ کا عمل بتائے گا کہ آپ اللہ سے محبت کرنے والے ہیں. ابراہیم بن جنید کا قول ہے کہ عابدوں اور زاہدوں میں سے بعض لوگ کہا کرتے ہیں کہ اللہ کے سچے اور پکے عاشق زاروں کی عادتوں میں یہ ایک عادت بھی تھی کہ وہ دن اور رات کے ہر لمحے میں دل اور زبان سے کثرت سے اللہ کا ذکر کرتے، اور اگر زبان ذکر کرتے کرتے تھک جاتی تو ان کا قلب بہرحال ذکر اور فکر میں مشغول رہتا. اور قلب کا ذکر بندے کے لیے زبان کے ذکر سے زیادہ مؤثر اور سود مند ہے. یہ آخری جملہ ہائی لائٹ کریں. زبان کا ذکر تو دوسروں کے سامنے آ جائے گا، کوئی کہے گا ماشاءاللہ اماں جی بڑی تسبیحیں پڑھتی ہیں. دل کا ذکر کون دیکھے گا؟ کوئی بھی نہیں دیکھتا، اس میں اخلاص زیادہ ہوتا ہے. اور وہ گننا کیسے؟ زبان کا ذکر تو انگلیوں پہ گن لیا، تسبیحوں پہ گن لیا، دل کا ذکر کون کیسے گنے گا؟ دل کی دھڑکنوں سے. اللہ والے دل کی دھڑکنوں سے وہ کام لیتے ہیں جو لوگ تسبیح کے دانوں سے لیتے ہیں. دل کی ہر دھڑکن پہ اللہ اللہ اللہ. اور آپ کبھی تنہائی میں دھڑکنے کی آواز سنیں، سٹیتھوسکوپ لگا کر کانوں میں ذرا سنیے تو آپ ایک عجیب قسم کی ایسی باؤنسنگ سمجھیں گی. اور آپ خود جہاں بیٹھ کے یہ پریکٹس کر کے دیکھیے. آپ لفظ اللہ بولیے، آپ اپنے ہونٹ پورے بند رکھیں، آپ اللہ بولیں گے، آپ کو ہونٹ نہیں ہلانے پڑیں گے. کیوں؟ کہ اللہ الف لام لام ہا، کوئی مخرج ہونٹوں سے ادا نہیں ہوتا. آپ بول کے دیکھیے، ذرا منہ بند کریں اور بولیں. کتنی دفعہ میں نے بولا الحمدللہ، کسی کو پتا بھی نہیں چلا. اچھا آپ ذرا لفظ محمد بولے، بول ہی نہیں سکتے بغیر ہونٹوں کے ہلائے، کیونکہ اس میں میم تو پہلے ہی ہونٹوں کا مخرج ہے. ہاں؟ تو اللہ کا تعلق صرف ایک ایسا ہے کہ آپ کے پاس بیٹھے کو کانوں کان خبر نہیں ہوتی. دل میں اللہ سے سچی محبت کرنے والے کا دل اللہ سے محبت سے اکتاتا نہیں ہے، اس کی زبان اللہ کے ذکر سے تھکتی نہیں ہے، اس کا دل خالی نہیں ہوتا. کیونکہ جو محبت میں سچا اور پکا ہے اس کی زبان ہمیشہ اللہ کے ذکر میں تر رہتی ہے. یہ جو رتب اللسان ہے نا، رتب کہتے ہیں، یہ رتب اللسان، رتب کہتے ہیں گیلے کو، کھجوریں بھی ہوتی ہیں رتب جو بالکل فریش ڈیٹس ہوتی ہیں، کہ اس کی زبان اللہ کے ذکر سے گیلی رہتی ہے، خود بہت محبوب کا نام آئی جاتا ہے. اور ذکر سے متعلق اشیاء کی اثر پذیری یہ ہوتی ہے کہ محب صادق یعنی اللہ سے سچی محبت کرنے والے کو اللہ کی عبادت اور ریاضت اور اس سے دعائیں اور مناجات کے ذریعے کلام کرنے اور اس کے ذکر اور فکر اور اس کی اطاعت اور فرما برداری کے کاموں کو انجام دینے اور اس کے اولیاء اور اتقیہ، اتقیہ متقی کی جمع ہے یعنی تقوی والے جو لوگ ہیں، اس سے محبت اسے دل اور جان سے زیادہ پیاری ہوتی ہے. اور یہی حقیقی محبت ہے. اب آپ سوچیے ذرا، یہ لفظ اتنے مشکل ہوتے ہیں نا کتابوں میں کہ وہ الفاظ کی چاشنی ختم ہو جاتی ہے، لیکن آپ اس کو اپنے زبان میں کچی کچی اردو میں پڑھ کے دیکھیں. اللہ سے سچی محبت والا کبھی اکتاتا نہیں، کبھی تھکتا نہیں ہے، اور اس کے دل میں ہر وقت اللہ کی یاد ہوتی ہے، اس کو ہر ایک سے زیادہ اللہ پیارا ہے۔ مالک بن دینار کہتے ہیں محبت کے بارے میں کہ اللہ سے محبت اور تعلق کی علامت اس کے ذکر کو ہمیشہ کرنا ہے، مداومت کے دوام سے، یعنی ہمیشہ اللہ کا ذکر، یہ نہیں کہ کبھی کبھی اللہ یاد آ جائے، وہ تو ہمیں کبھی کبھی کئی یاد آ جاتے ہیں، کیونکہ جس شخص سے وہ محبت کرتے ہیں نا اس کا ذکر زبان پہ جاری رہتا ہے۔ بلکہ ایک میں نے بڑا خوبصورت کسی کا کال پڑھا تھا کہ اللہ سے محبت کرنے والے کو اللہ صرف نیکی کرتے ہوئے نہیں یاد آتا، اس کو گناہ کرتے ہوئے بھی اللہ یاد آ رہا ہوتا ہے کہ پکڑے گا، مارے گا، میں کر غلط رہی ہوں۔ جیسے بعض دفعہ بچہ اپنی مستی میں آیا ہو تو اس کو پتہ ہوتا ہے بعد میں مار پڑنی ہے، لیکن مستی میں کر لیتا ہے۔ ہمیں خود کئی دفعہ ایسا لگ رہا ہوتا ہے کہ ہم غلط کام کر رہے ہیں، کہتے ہیں اچھا بعد میں بھگت لیں گے۔ غلط کام کرتے، گناہ کرتے، نافرمانی کرتے، ابھی اوپر دیکھ رہا ہے بندہ کہ مار پڑنی ہے، پر کیا کرے، کر رہا ہوں، یہ بھی اللہ سے محبت ہے۔ نیکیاں کرتے وقت بھی اللہ کو یاد رکھے اور گناہ کرتے ہوئے بھی، فرق پتہ کتنا ہے کہ جو پکا متقی ہوتا ہے نا، اتقیہ، اس کو گناہ کرنے سے پہلے ہی اللہ یاد آ جاتا ہے، لیکن جو جھوٹا یا اس سے کم درجے کا متقی ہوگا نا، لیولز ہوتے ہیں، تو کچھ کو گناہ کرتے ہوئے اللہ یاد آئے گا، لیکن بہت ساروں کو کرنے کے بعد یاد آتا ہے۔ بل الانسان ولا نفس ہی بصیرہ ولو القا معذیرہ کی صورت میں، کہ انسان کا نفس اس کے اندر چوٹ ڈالتا ہے کہ تم نے اچھا کام نہیں کیا۔ پھر آپ دیکھیے، اللہ سے محبت اس وقت ہوگی جس وقت کوئی بہت رومانٹک موڈ ہوا۔ آپ فلموں کو سوچئے نا، محبت بھرے گانے اس وقت ہیں جب ہیرو ہیروئن بہت اچھے خوش موڈ میں تھے، بعد میں اگلے سلاٹ میں دکھائیں گے کہ وہ تو لڑ رہے ہیں، وہ تو جھگڑ رہے ہیں، وہ تو ایک دوسرے سے رہ ہی نہیں سکتے۔ اللہ سے محبت میں یہ جھوٹ نہیں ہے۔ اللہ سے محبت میں جہاں انسان کو خوشی میں، اچھے لمحوں میں رب یاد آتا ہے نا، تو کٹھن ترین موقع، حتیٰ کہ جنگ، لڑائیاں، گھبراہٹیں، جو سب سے مشکل وقت ہے، اس وقت بھی اللہ یاد آتا ہے۔ سورہ انفال آیت 45 میں اللہ نے خود کہہ دیا، یا ایھا الذین آمنوا اذا لقیتم فئة فثبتوا واذکروا اللہ کثیرا۔ اے لوگوں جو ایمان لائے ہو، جب تم کسی گروہ کے مقابل ہو جاؤ تو جم جاؤ اور اللہ کو یاد کرو اور تاکہ تم فلاح پاؤ۔ اور آپ نے کبھی صحابہ کے قصے پڑھے ہوں گے، میدان جنگ میں ان کے کوڈ ورڈز کیا ہوتے تھے؟ کہیں کہتے تھے لا تقنطوا، کبھی اللہ اکبر کی ضرب ہوتی تھی، انہوں نے آپس میں ورڈز رکھے ہوئے تھے، یہ لفظ بولیں تو یہ ہوگا، جیسے ہا میم لا تنصرون، یہ بھی ایک جنگ میں کوڈ ورڈ تھا، پہلے سے بولتے، یعنی وہ ایک طرف میرے تصور میں آتا ہے کہ وہ خندق کھود رہے ہیں اور ساتھ ہی آتے پڑھے دعائیں مانگ رہے، اللہ ملا عیشہ اللہ عیشہ الآخرہ، اللہ کوئی عیشی نہیں مگر وہ عیش جو اللہ تو نے دوسروں کو دے دی۔ یہ ایمان والے کی علامت ہوتی ہے کہ مشکل سے مشکل وقت میں، جہاں سب لوگ خدا فراموش ہو جاتے ہیں، وہ اس وقت بھی اللہ کو یاد کرتا ہے۔ اب بتائیے کہ میدان میں تلواریں چل رہی ہیں تو اس سے زیادہ اور وقت مشکل کون سا ہوگا؟ غافل ہونے والا تو اس وقت غافل ہو جائے، لیکن ایمان والا تو اس وقت بھی غافل نہیں ہوتا۔ اور جس کا دل سچی محبت میں سرشار ہے، وہ پریشان ہو، وہ خوش ہو، وہ اداس ہو، وہ بیمار ہو، وہ صحت مند ہو، ہر حال میں اس کو یاد آئے گا اللہ۔ ایک عرب شاعر تھا بڑا معروف، تو اس کے شعر ہیں، اپنی محبوبہ کو کہتا ہے کہ جس وقت تلواریں چل رہی تھیں نا، اس وقت بھی میرا دل تیری یاد میں گم تھا۔ تو ایک محبوبہ میں اتنی کشش ہے کہ میدان جنگ میں اور اسلحے کی دوڑ میں بھی اس کو اپنی وہ محبوبہ یاد رہے، تو کہ اللہ کی محبت میں اتنی طاقت نہیں ہے۔ انسان اللہ سے محبت کرے، پھر اس کو دوسری چیزوں سے اللہ تعالیٰ خود بخود بے نیاز کرے گا۔ اور مجھے قرآن کی وایت بھی یاد آ رہی ہے کہ جو اللہ کو یاد کرتے ہیں، کہاں؟ قیام و قعودم و علی جنوبہم، کھڑے بیٹھے کروٹوں پہ۔ رات کو جب کروٹ لیتے ہیں تو کیا لیتے ہیں؟ اپنے سے پوچھئے، آپ خود کہیں گے مجھے نہیں پتا، میں نہیں مانوں گی، مجھے پتہ لگ جاتا ہے میں نے کروٹ لی تو کیا بولا۔ آپ بھی خود سے پوچھئے، اور اگر ابھی آپ کی نیند اتنی گہری ہے نا، تو جو آپ کے ساتھ ہو ان سے پوچھیں۔ بعض دفعہ انسان سو جاتا ہے دن میں، تو کوئی ساتھ اور بھی بیٹھا ہوتا ہے، پوچھے جب میں کروٹ بدلتی تو کیا لیتی ہوں۔ ایمان والے کی کروٹوں سے پتہ چلتا ہے کہ وہ اللہ سے کتنی محبت کرتا ہے۔ آپ کی کروٹ بدلنے کے وقت اللہ کا ذکر، استغفر اللہ، اعوذ باللہ کہنا، آپ کو اللہ تعالیٰ کا سچا محبت کرنے والا بنا دے گا۔ اور یہ کر کے دیکھیں، آپ کو واقعی پھر محسوس ہوگا کہ اٹھنے کے بعد بھی یہی کیفیت ہوگی۔ کہا کہ ایک دیوانہ تھا، تو وہ کسی شخص کے سامنے سے گزرا نماز کے دوران، تو نماز پڑھنے کے بعد اس شخص نے اس کو خوب ڈانٹا، اور وہ جب گزرا تو اپنی للہ کو یا محبوبہ کو یاد کر رہا تھا. تو نمازی نے کہا, تمہیں شرم نہیں آتی میں نماز پڑھ رہا تھا, تم میرے آگے سے گزر گئے. کہنے لگا, دیکھو مجھے تو اپنی محبوبہ سے اتنی محبت, میں اس کے حال میں گم تھا, مجھے پتہ بھی نہیں کہاں سے گزرا ہوں. یہ تو کون سی نماز پڑھ رہا تھا کہ اس میں بھی تجھے یاد ہے کہ تیرے آگے سے کون گزرا اور پیچھے سے کون گزرا؟ ہم بھی ذرا اپنی نمازوں کو دیکھیں. دیکھیں نماز زندہ کریں, اصل چیز جو ہے. تم میرے پاس ہوتے ہو گویا جب کہ کوئی دوسرا نہیں ہوتا. اللہ اس بات کا حق رکھتا ہے کہ ہم تنہائیوں میں بھی اس کو اپنے ساتھ رکھیں, ان سے باتیں کریں. اور ہمارے اسلاف سے اور صحابہ کرام سے ایسے کئی واقعات منقول ہیں کہ تنہائی میں وہ اللہ سے باتیں کر رہے ہوتے تھے. یہ تو بس وہ منزلیں ہیں, اگر مل گئی ہمیں تو پھر ہماری زندگی بے خوف ہو جائے گی. اور آپ دیکھیے اس کا بہترین طریقہ کیا ہے, میں آپ کو ایک چھوٹی سی ایکٹیویٹی بھی اس میں دے سکتی ہوں, اور وہ یہ ہے کہ مختلف اوقات کی دعاؤں کو یاد کر لیں. سونے کی, جاگنے کی, اٹھنے کی, بیٹھنے کی, گھر سے نکلنے کی. اور آپ دیکھیں ذرا کہ ایمان والا صبح اٹھتا ہے, الحمد للہ الذی احیانا, اللہ کا ذکر آ گیا, تعریف ہو گئی. بیٹھا, قدم اٹھائے, باتھ روم کے پاس جانے لگا تو بسم اللہ پڑھ کے اللہم انی اعوذ بک من الخبث والخبائث, آ گیا لفظ اللہ کے نام کا. باہر نکلا تو کہا استغفر اللہ, استغفار کی. وضو کرنے لگا, بسم اللہ. وضو کے بعد جو دعا مانگی, اشہد اللہ الہ والی. آپ دیکھیے کہ صبح سے شام تک کی ہر دعا میں لفظ اللہ آئے گا. گھر سے نکلا, بسم اللہ ہی توکل تو. گاڑی میں بیٹھا, سبحان الذی سخر لنا ھذا. اونچی جگہ پہ گاڑی گئی تو اللہ اکبر, گاڑی نیچے گئی تو سبحان اللہ. جہاں اترنے لگا, ربی انزلنی منزلم, اتر گیا. جب اٹھ کے گیا, کسی سے جا کے ملا, کہا السلام علیکم. کسی کو ملنے لگا, باپ سے وعلیکم السلام. آپ مجھے بتائیں 24 گھنٹے میں کتنی دعائیں؟ 700 کے قریب دعائیں ہیں نبی صلی اللہ علیہ وسلم سے ثابت, یہ مختلف اوقات کی. اور آپ دیکھ لیں گے کہ ہر دعا میں لفظ اللہم یا اللہ کہیں نہ کہیں آئے گا. قرآن کی دعا میں ربنا اور حدیث کی دعا میں اللہم. ایک دعا جس میں دونوں لفظ اکٹھے آتے ہیں وہ کون سی ہے؟ جی شاباش, سورت مائدہ کے آخر میں کہتا ہے اللہم ربنا, جس میں انہوں نے مائدہ کھانا مانگا تھا, تو اس ایک دعا میں دونوں لفظ آتے ہیں. تو اللہ کا ذکر دعاؤں کی صورت میں کریں. اس کا طریقہ کیا کریں جو مجھے خود اپنے لیے اچھا لگتا ہے, بہت سارے ایپس ایسے کہ جس میں پری لوڈڈ دعائیں ہوتی ہیں, اور آپ ان کو ایک سیریز سے چلانی شروع کر دیں. صبح شام کی دعائیں بھی ہیں, دکھ سکھ کی بھی ہیں, ہر وقت کی ہیں. اسی طرح اگر آپ کے ٹی وی قرآن, ٹی وی کیو یو آر این, ایک ہی لفظ ہے. ویب سائٹ بھی tvquran.com ہے, اور آپ کے آئی فون پہ ایپ آ سکتا ہے, اس کو کھول دیں. اس میں سلیکٹڈ چیزیں, جو چیز تلاوت آپ کو اچھی لگتی ہے آپ اس میں سیو بھی کر سکتے ہیں, پری لوڈڈ بھی ہیں. بس ایک چلائیں, ایک چلتی ہے پھر دوسری چلتی ہے. اتنا اچھا لگتا ہے, مجھے ایسے لگتا ہے جس کو پہلے دور میں اللہ معاف کرے لوگ کہتے تھے ٹوٹے. ٹوٹے لفظ سے کیا سمجھ آتا ہے؟ ٹریلر, فلموں کے ٹکڑے. جس نے کہ معروف چیزیں, کوئی فلم ہوتی ہے اس سے پہلے اس کے چھوٹے چھوٹے ٹکڑے دیتے ہیں نا. تو اس کے اوپر کیا ہے کہ ساری اچھی اچھی آیتیں جن قاریوں نے بہت اچھی پڑھی ہوتی ہے نا, ایک کے بعد ایک چلتی ہے. تو ایک خود بخود تجسس ہوتا ہے کہ اس کے بعد پتہ نہیں کیا چلے گا. لیکن شرط یہ ہے نا کہ پھر قرآن کی آیتوں سے شغف بھی تو ہونا. صرف لفظوں میں تو وہ مزہ نہیں آتا جو آیتوں میں ہوتا ہے. تو بہرحال ساری بات کا خلاصہ کیا ہے کہ اللہ کا ذکر یاد کرنا اس کو, اور آپ فیل کر کے دیکھیں گے کہ اس سے آپ کا دل کھلے گا. حدیث میں آتا ہے کہ جیسے مچھلی کے لیے پانی ہے نا, تو بندہ مومن کے لیے ذکر ہے. اللہ کا ذکر آپ ایسے کریں کہ آپ کے دل کو جلا مل جائے. پھر اس کے بعد اگلی علامت کیا ہے کہ محبوب سے سچی محبت کرنے والے کا تنہائی میں بھی خوف اور خشیت سے رونا. خلوت اور جلوت, خلوت کہتے ہیں تنہا ہونے کو, جلوت کہتے ہیں سب کے بیچ میں ہونا. ٹھیک ہے, تو اکیلے میں رونا خوف اور خشیت کے ساتھ, یہ کیسے ہوتا ہے؟ یہ سورت الانفال کی آیت نمبر 2 میں اللہ تعالیٰ نے فرما دیا, انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم. بے شک مومن تو وہی ہیں کہ جن کے سامنے اللہ کا ذکر کیا جائے تو ان کے دل ڈر جاتے ہیں. وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا, اور جب ان پر اس کی آیتیں پڑھی جاتی ہیں تو ان کا ایمان بڑھا دیتی ہیں. وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ, اور وہ اپنے رب پر توکل کرتے ہیں. اور آپ دیکھیں لفظ انما جو ہوتا ہے نا عربی میں, کلمہ حسر ہے, اونلی ہے ہی یہ, یعنی اس کے سوا کوئی اور نہیں ہے. تو آپ اور میں اپنے آپ سے پوچھتے ہیں کیا اللہ کا خوف آتا ہے؟ اللہ کی خشیت آتی ہے، جتنا اللہ کی خشیت زیادہ ہوگی اتنا فائدہ ہوگا. اور آپ دیکھیے کہ یہاں دو لفظ ہیں، ایک ہے خوف اور ایک ہے خشیت، دونوں میں تھوڑا سا فرق ہے. وہ اگلا ٹاپک پورا چونکہ خوف پہ آ رہا ہے تو وہاں بات کر لیں گے، لیکن یہاں یہ ذہن میں رکھیے کہ تنہائی میں اللہ کا خوف رکھنا. دنیا میں جو لوگ دوسروں سے محبت کرتے ہیں نا، تو آپ دیکھیے کہتے ہیں ہمارے دل کی دھڑکنیں تیز ہو جاتی ہیں، اس کی ایک نظر کو دیکھنے کو تڑپتے ہیں، دل تھام لیا، دل حرکت میں آ گیا، دھک دھک کرنے لگا. اب وہ تو جھوٹی ہے اور ایک دنیا کی محبت ہے. تو سچے مالک جو محبتوں کا خزانہ اپنے ہاتھ میں لیے ہوئے، اس کو سوچ کے کیا دل میں آنا چاہیے. اور یہ بات آپ کو اس کاغذ سے نہیں سمجھ آئے گی، خود سے پوچھیں کب آخری بار اللہ کے خوف سے روئی، کب خشیت آئی دل میں. دیکھیں ہم روتے بھی ہیں نا، تو اس وقت ہی رو رہے ہوتے ہیں جب کوئی دکھ پہنچا ہوتا ہے، کوئی دل توڑ گیا ہوتا ہے، یا کوئی دکھ کی خبر سنی، کوئی بیماری کی سنی، اور ہم کہتے ہیں ہم نماز میں بڑا روئے، تہجد میں بڑا روئے. ہر رونے میں فرق ہوتا ہے، اپنے دکھوں کو یاد کر کے رونا یہ اور چیز ہے، اور اللہ کی خشیت اور اللہ کے خوف سے رونا یہ بالکل فرق بات ہے. حدیث میں آتا ہے کہ ایک شخص جب قیامت کے دن نامہ اعمال کو دیکھے گا تو ایک نیکی کی کمی کی وجہ سے اس کو جنت سے دور کر دیا جائے گا اور جہنم میں جائے گا. اس کے لیے یہ وقت بہت تکلیف کا ہوگا، تو اللہ تعالیٰ سے کہے گا کہ اگر آپ مجھے اجازت دیں تو میں ایک نیکی کہیں سے بورو کر لوں، تو پھر کیا میں جنت میں چلا جاؤں گا؟ کہاں چلے جاؤ گے؟ وہ کیا سوچے گا کہ میدان حشر میں اتنے لوگ جو میرے پیارے کھڑے ہیں، میں ان سے ایک نیکی لے آؤں؟ تو ماں نے تو شاید ساری دے دینی ہے، باپ بھی کچھ دے دیں گے، لیکن پورے میدان محشر سے وہ شرمندہ ہو کے پلٹے گا، اور اس دن کوئی ایک شخص اس کو نیکی دینے کے لیے تیار نہیں ہوگا. جب واپس آ کے اپنے نام اعمال کے پاس ہوگا مایوسی کی حالت میں، تو اللہ تعالیٰ فرشتوں سے کہیں گے کہ جاؤ میں نے اس کے لیے جو چھپا کے رکھا تھا وہ لے کر آؤ. اور وہ جب لے کر آئیں گے تو ایک چھوٹا سا موتی ہوگا، اور فرشتوں کو کہا جائے گا کہ اس کے نیکیوں کے پلڑے میں رکھ دو. جو ہی وہ موتی رکھا جائے گا تو اس کی وجہ سے نیکیوں کا پلڑا بھاری ہوگا اور اس کو جنت میں جانے کی اجازت مل جائے گی. تو وہ اللہ تعالیٰ سے کہے گا کہ اللہ تعالیٰ آج تو آپ نے میرے اوپر بڑا ہی احسان کیا، یہ کہاں سے آ گئی نیکی؟ میری تو نیکیاں ختم ہوئی یا کیا تھا؟ تو اللہ تعالیٰ فرمائیں گے یہ تیری ہی نیکی ہے، ہاں میں نے اس کو سنبھال کے رکھا ہوا تھا. اللہ تعالیٰ یہ کون سی نیکی ہے؟ تو پھر یاد کرایا جائے گا، یاد کر وہ فلاں سردیوں کی رات تھی، سب سو رہے تھے، تو بھی سو رہا تھا، پھر میرے خوف نے تجھے اٹھا دیا، پھر تو اٹھا، پھر تو نے وضو کیا، پھر تو جائے نماز پہ آیا، پھر تیری آنکھ سے ایک آنسو کا قطرہ گرا تھا میری خشیت سے. ہاں یاد آ گیا. اچھا میدان حشر میں جا کے نا ہمارے برین بالکل ایسی کام کریں گے جیسے 10 سال پرانی ویڈیو دیکھ کر آپ کو وہ سارے منظر یاد آتے ہیں، سب میموری واپس آ جائے گی. انسان کو اپنی آنکھوں سے دکھ رہا ہوگا میں یہ کہہ رہا ہوں، کہے گا ہاں اللہ مجھے یاد آ گیا. تو اللہ تعالیٰ فرمائیں گے تیرے اس ایک آنسو کے قطرے کو میں نے موتی کا بنا کے رکھ دیا. میں چاہتا تو ہو سکتا دنیا میں اس کے اوپر تجھے میں دنیا میں بادشاہی بھی دے دیتا، سب دیتا، پر مجھے پتا تھا تیرے اوپر یہ مشکل وقت آنے والا، اس وقت کوئی تجھے ایک نیکی نہیں دے گا، تو میں نے آج کے لیے رکھا. تو اللہ ایک قطرے کی اتنی قدر کرے. ہم انسانوں کے سامنے آنسو بہاتے ہیں، لکھ لیں آج کے بعد کبھی کسی کے آگے نہیں رو گی. میں نے تو آزما کے دیکھا ہے جس کو آپ کی بات سمجھ نہیں آنی نا، اس کو آپ کے آنسوؤں کی زبان بھی نہیں سمجھ آتی. پھول کی پتی سے کٹ سکتا ہے ہیرے کا جگر، مرد ناداں پہ کلام دل فریب بے اثر. مت آنسو ضائع کریں. یہ جو جذبات میں لا کر ہم کچھ لوگوں کو رلا رلو لیتے ہیں نا، بعد میں پھر وہ اثر نہیں ہوتا. اور اللہ تعالیٰ مجھے بھی ہدایت دے اور سب کو ہی دے. بعض لوگوں کا تو درس دینے اور سپیچ کا انداز ہی رلانے والا ہوتا ہے، بعض لوگوں کی تو پہچان ہی یہ بن گئی ہے وہ رلاتے بہت ہیں، ان کی دعاؤں میں رونا بڑا ہوتا ہے، لوگوں نے آہیں بھری، ہچکیاں ماری، یہ کیا وہ کیا، اور اتنا آرٹیفیشل انداز بعض دفعہ لگتا ہے کہ بعد میں دیکھ کے شرمندگی ہوتی ہے کہ یہ کیا انداز ہے. کبھی کسی کے سامنے اگر دعا میں دو لفظ روتے ہوئے نکل جائیں، بعد میں دل کرتا ہے کہ انسان اس کو ختم ہی کرا دے. کتنا انسان دوسروں کی نظروں میں رسوا، اور کہاں یہ مشہور ہونا، فلاں کو بلائیں وہ بڑے رو کے دعائیں کرتے ہیں، فلاں کی مجمع لگ جاتا ہے اور وہ پھر ایسی دعا کراتے ہیں، کیسے لگتا ہے وہ اللہ کو بھی ڈانٹ رہے ہیں اور اللہ کو بھی حکم دے رہے ہیں. تو یہ صحابہ کا طریقہ نہیں تھا. اکیلے میں روئیں، تنہائی میں روئیں. اور ابو بکر کا رونا تو آپ سن ہی چکے کہ جب مکہ والوں کے ظلم و ستم سے تنگ آ کر ابو بکر نے مکہ چھوڑا، تو مکہ والوں کو بڑی آر آئی کہ اتنا اچھا انسان ہمیں چھوڑ کے جا رہا ہے. تو ابن دغنہ تھا غالباً اس کا نام، اگر میں بھول نہیں رہی، ایک کافر تھا، वो गया पीछे, कहा नहीं नहीं आप चले, आप मेरी अमान में हैं। उस दौर में ये रिवाज होता था कि जो जिसको अपनी अंडर ले 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 लिया। वापस आके उसने लोगों को कहा खबरदार अबू बकर को आज के बाद कुछ ना कहना, ये मेरी अमान में है। लोगों ने कहा ठीक है, एक शर्त है बस कि अबू बकर हरम में आके कुरान नहीं पढ़ेंगे, हमें इनका कुरान सुनना अच्छा नहीं लगता। कहा ठीक है। अबू बकर ने कहा कोई बड़ी बात नहीं, घर में पढ़ लूंगा। अबू बकर ने अपने घर के कोने को मस्जिद बनाया, वहां सुबह शाम कुरान और नमाज है। चंद दिन नहीं गुजरे हमसाए आ गए शिकायत लेकर कि अबू बकर आप जहां जाकर मर्जी कुरान पढ़े, इधर नहीं पढ़ सकते क्योंकि आपका कुरान सुनकर हमारी औरतें और हमारे बच्चे मुसलमान हो रहे हैं। सच्चे मोमिन के तो रोने में भी असर होता है, तो लिहाजा अल्लाह से मोहब्बत करके हम अपने आप को कीमती कर लेते हैं। फिर इसी तरह अगली चीज तो बहुत ही मुश्किल है जो आज के दौर में नापैद कह लीजिए, और वो क्या है कि अल्लाह से मोहब्बत करने वाला क्या होता है, अल्लाह की खातिर गैरत और हमीयत का मुजस्समे पैकर बन जाता है। अल्लाह अकबर, ये तो पढ़ते हुए मुझे शर्म आ रही है। कहीं अल्लाह की को हद टूटे, कोई गलत काम हो, कोई नाफरमानी का काम हो, तो वो खड़ा रहे, अब लोग बुरा मानेंगे, अब लोगों का मूड खराब होगा, अब ये होगा वो होगा, नहीं उसको तो आग लग जाती है। अल्लाह की को हद टूटती देखे तो वो मूसा बन जाता है, सीधी सी बात है। मूसा का किस्सा आपने कुरान में पढ़ा, सूरत कहफ में कई बार उन्होंने, 3 बार तो उन्होंने हजरत खिजर को टोक दिया कि ये एक बच्चे को क्यों आपने कर दिया ऐसा, और वो क्यों कर दिया, ये क्यों किया। एक ईमान वाला अल्लाह का हुक्म टूटता देख नहीं सकता, आग बगोला हो जाता है। उसका ईमान की गैरत का तकाजा है कि उस वक्त वो खड़ा हो जाए, वो बोल ले कुछ भी करे, वो वहां नहीं होगा। वो ये नहीं कहता अब क्या करे ना, लोग सुनते ही नहीं है, तो भाई आप इधर क्यों आए, हम तोहफा देने आए थे, तो दे नहीं दिया, नहीं उन्होंने हाथ पकड़ लिया था, नहीं बस खाना खा के जाए, तो खाने के इंतजार में बैठे हैं, तो अब क्या, नमाज का वक्त आ गया, नहीं अब पढ़ी तो बुरा लगेगा, ये प्रोटोकॉल का मामला, लोग माइंड करेंगे, नहीं नहीं हमें मजा नहीं। और घर जाके हमने भी गिफ्तें भी बहुत करनी है इनकी, ये कर रहे थे वो कर रहे थे, बाकी तो उस महफिल से इंजॉय करके उठेंगे ना। आप जैसा बंदा ये सोचे लेकर गया तो वहां से आके गाड़ी में बैठ के क्या कहेगा, तौबा तौबा अल्लाह माफ करे, कितने बुरे लोग। फिर घर आके 1 घंटे की मजलिस सुनाएंगे, थे क्या देखा, तौबा, अब तो अल्लाह का खौफ ही नहीं, और वो देखो और ये देखो और गीतों के पहाड़। आप एक आजमा लें, मुझे एक डॉक्टर फजल अली साहब से एक दफा मैंने ये बात पूछी थी, बहुत सारे लोग हमसे भी पूछते हैं, तो बहुत साल पहले मैंने उनसे पूछा कि ये जो बात है कि हम अपने रिश्तेदारों की खुशी या अपने दोस्तों को खुश करने के लिए ऐसी महफिलों में अगर चले जाएं और हमें पसंद नहीं है वो चीज़, तो क्या हमें गुनाह होगा, और हम तो इसलिए जाते हैं कि फिर वो भी हमारे आए, ये भी एक बहुत शैतान का धोखा है, फिर हम नहीं जाएंगे ना वो भी नहीं आएंगे। बाज लोग कहते हैं हम अगर उनकी गलत रस्मों में नहीं जाएंगे ना, फिर वो हमारी कुरान की दावत में नहीं आएंगे। मैंने देखा जिसको नहीं आना वो कुरान सुनने फिर भी नहीं आता। आप उनके मिलाद जाएं, आप उनकी खत्म पे जाएं, कुछ भी करें, अच्छे कामों में भी जाएं और आप उनके बुरों में भी जाएं, वो नहीं आते। तो मैंने उनसे पूछा, तो उन्होंने मुझसे ही पूछा, कहने के अच्छा ये बताएं, आप बताइए कि जब आप कोई ऐसी जगह पे जाएं जो आपको अच्छी नहीं लगती, मिसाल है कि आपकी तबीयत पे बोझ भरती हुई चीज़ है, क्या होगा, गुस्सा आएगा, आएगा, आपकी ये भवें खिंचेंगी, खिंचेंगी, आपका ब्लड प्रेशर तेज होगा, होगा। यानी जब आपको मुझे किसी नागवार जगह पे भेज दिया जाए, गुस्सा भी आता है, सर में दर्द भी होता है, जिस्म भी खिंचता है, स्ट्रेस भी होता है, दिल की धड़कन तेज होती है, ये और 2-4 चीजें मिला लें, क्या आपको वहां बैठ के ये सब हो रहा था, ये हो रहा था ना, तो मान लीजिए कि ईमान है तो आप वाकई किसी मजबूरी में बैठे हैं। और अगर ये नहीं हो रहा और आप बातों ही बातों में इंजॉय भी कर रहे हैं और खाने को भी बाद में इंजॉय करके आ जाएंगे, तो फिर समझ लीजिए कि आप वन ऑफ देम है। क्या इतना कीमती है वो खाना, कहीं ना कहीं अंदर तलब होती है, चलो खाना तो खा लेंगे ना, चलो अच्छे कपड़े तो लोगों के देखे, जरा दुल्हन देखा तो चलो रौनक मेला ही सही होगा, वो खाक रौनक मेला है, आप वहां से खुश आएंगे, लोग खुश आते हैं, आप रो के आते हैं, ये कोई जगह थी जाने की। और फिर बाज दफा देखिए जब बच्चों वाले लोग, छोटे छोटे बच्चों वाले लोग ऐसी महफिलें नहीं छोड़ते ना, तो उनके बच्चे भी डबल स्टैंडर्ड के हो जाते हैं। एक तरफ तो ये है तो इधर मजा तो बड़ा आता है ऐसी चीजों में, तो बच्चों को भी राजस्थान से अपने माँ बाप की लगाई हुई पाबंदियां बोझल लगती हैं, वन साइडेड हो जाए। आप ये मजमून सूरत निसा में बहुत डिटेल से पढ़ चुके हैं कि जब ऐसी जगह जहां अल्लाह का हुक्म टूटे, उसकी आयतों का मजाक उड़ाया जाए, तो क्या करो, फला तक दुमा हूं, उनके साथ ना बैठो, और अगर शैतान भुला दे फौरन खड़े हो जाओ। करना क्या, उस जगह को छोड़ दो, उन लोगों को नहीं छोड़ना, उस वक्त उनका हिस्सा ना बनो। और यकीन कीजिए मैं आप सबको नसीहत करूंगी कि आप अगर एक आज उठ गई ना, तो बाकियों की भी खुशी ख़त्म हो जाती है। इमेजिन कीजिए आप यहाँ से पाकिस्तान गई अपने भाई की बेटे की शादी पर, आपकी बाकी बहनें भी हैं, आपकी अम्मी भी हैं, सब जमा है। अब उन्होंने एक रौनक मेले के नाम पे, अच्छा मसला ये कि लोगों ने नाम बड़े खूबसूरत रखे हुए हैं, रौनक लगाई भी है, मेला लगाया हुआ है, और किसी ने तो अल्लाह रहम करे इस हद तक कह दिया कि जब तक ये सगन ना करें घर बसता ही नहीं है, ये तो बदशगुनी है, ये कुंवारों की शादी है या शादीशुदाओं की शादी है। अच्छा भी आप खोलें खुश। अच्छा फिर क्या हुआ, जब ये सब कुछ आप लोग कामों को देख लेते हैं वहां जाकर करते, आप जाके साफ कह दें कि मैं आई हूं नॉर्वे से शादी अटेंड करने, लेकिन मैं ऐसे किसी काम में शामिल नहीं होंगी। अब करें क्या, कोई ऐलान करने की जरूरत नहीं, उस वक्त का भी इंतजार करने की जरूरत नहीं, पहले से कह दें। अब उस दिन आप इस तरह हो दें जैसे आप नहीं, सबसे ज्यादा उस दिन दुखी पता कौन होगा, आपकी माँ होंगी। इतनी दूर से आई नहीं, आ गई, चलो आ जाती ना, और माँ को, माँ आप भी ना जाए, हमारी मजबूरी है, हम बड़े हैं, हमें लाके बैठा भी वो स्टेज पे देते हैं। जब माँ आप मजबूर है मैं तो नहीं, यकीन करें अगर आप घर रह गई या आप कहीं और चली गई, आपकी अम्मा ने सारी शादी में कोई 10 दफा लोगों को कहना, हाय आई नहीं बेचारी, हाय सोभी आई नहीं, हाय फायजा पता नहीं किधर रह गई, हाय मेरा तो दिल जल रहा। अब वो आपके जो बाकी भाई बहन भी जमा होंगे ना तो वो भी कुड़ेंगे। एक शादी आप ऐसी आजमा लें, जब एक उठता है ना सारी महफिल का रंग उठता है। मैं आपको कहती ना कि क्लास में से उठ के ना जाया करें, क्योंकि एक उठता है तो ऐसे लगता है बरकत ही उठ गई, वो कच्ची ईंट की तरह की जगह लगती है। दूसरी शादी में वो खुद बहुत सोचेंगे, सोच लो उसने ऐसे करना। जब हम गूंगे शैतान बन के गैरत और हिमायत को छोड़कर उसी महफिलों का हिस्सा बनते हैं, हम अपने ऐसे रिश्तेदारों को दावत देते हैं तुम भी करो। देखिए आपका वो ईमान अब हो गया जो उनका नहीं है, ये भी याद रखिए। आप वाला ईमान के साथ भी वो काम कर रहे हैं जो वो कम ईमान के साथ कर रहे हैं, तो ज्यादा बुरा काम कौन कर रहा है, आप कर रहे हैं। जरूरत पैदा कीजिए। और ये तो मैंने आपको एक मिसाल दी है ना, जो हमारे कल्चर में बीसियों मिसालें, हम खुद दिन रात अपनी ट्रैवलिंग में ऐसी चीजों से गुजरते हैं कि वल्ला ही पुल सरात होता है वो वक्त, कहीं से कानों में भिनक पड़ जाती, घर वाला खुद ही बता देता कि उसका काम नहीं ठीक। कभी किसी के जाहिर पे हमेशा क्यास करते हैं, अल्हम्दुलिल्लाह यूरोप में इतना मसला नहीं है, जो भी जिसका अंदर खाता है वो अल्लाह ने उसी बात, लेकिन इसके हलाल ही है सबका। लेकिन कुछ ऐसे दुनिया के आज भी मुल्क है कि जहां कोई है जो बचा होगा ऐसी चीज से जिस पे अल्लाह ने लानत की होगी, घर जाके उनके पता चलता है। हम दूसरे शहर से जाते हैं, दूसरे मुल्क को छोड़िए, अव्वल तो कभी इस मौजू को पहले अनटच रखा ही नहीं है, लेकिन इतनी बड़ी आजमाइश है कि ऐन वक्त पे घर वाले को एहसास दिलाना पड़ता है, हर ट्रिप में होता है, और उसका जो असर होता है वल्लाही वाकई वो बात है कि एक अमल का कतरा हजारों टन दर से बेहतर होता है। मजबूरी, उनको बुरा नहीं कहना, हम आपके रंग में भंग नहीं, बस हमारी मजबूरी है, हमें अपनी नमाजें जाया नहीं करनी, हमें अपनी दुआएं कबूल करनी है, हम खुद खा लेंगे, हम खुद ले लेंगे, आप इसकी फिक्र ना करें, प्लीज आप डोंट मेक इट इश्यू। लेकिन इसके लिए तरीका और हिकमत है, और मैंने देखा ऐसे जो टॉर्चर लगते हैं ना, वो हजारों लोगों के दर्द सुन के जाने से सिर्फ एक बंदे को इसका फायदा हो जाए ना, अगली दफा जाए तो सुन लेते हैं उन्होंने वो काम छोड़ दिया। इतना मशहूर हो चुका है ये, कभी इस पे मैंने और मेरे शोहर ने कॉम्प्रोमाइज नहीं किया, दिल टूटे प्यार और मोहब्बत, और करते भी इतनी खामोशी से कि साथ दोस्त को नहीं उसके पता होगा क्या मामला, क्योंकि ये झटके देने पड़ेंगे। आप इसको इस तरह समझिए, एक छोटी सी मिसाल लें, अंबिया कराम कौन थे, हर दौर का नबी करेक्टर वाइज क्या था, बेस्ट इंसान, दिल उसका कितना था, नरम था, टूटा हुआ, लेकिन हर नबी ने उस दौर के हिट टॉपिक को टच किया। हजरत शैब के दौर में सूद का और खेरा फेरियां और कारोबारी खैंतों का था, तो उन्होंने जाके उस पर बात कर दी कि हत्ता कि उन्होंने शैब को ताने दे दिए, तेरी नमाजें ये तुझे सिखाती हैं कि तू हमारे ऊपर ही तनकीद कर रहा। आप देखिए हर नबी ने उस बुराई को टोका। हजरत लूत ने क्यों होमोसेक्सुअलिटी को टच किया, ये ना टच करते तो लोग उनको हाथों में लेते, उनके तराने गाते, लेकिन सबसे मुश्किल काम दाइये दीन, आप दावत के मैदान में कूदने तो लगे हैं ना, जरा सोच के कूदिएगा, ये आसान काम नहीं है। किसी जगह एक सिस्टर ने अपना एक्सपीरियंस शेयर किया कि वो क्लास लेती थी, अब क्लास जब ली तो कोई ऐसा इशू चल पड़ा जो हर एक के मुंह में होता है। अब उन क्लास लेने वाली, उनको भी पता था कि 2-4 साल पढ़ी हुई, अब खुद तफसीर करा रही हैं या पढ़ा रही हैं, अब वो खुद सुनाती हैं कि जब ही मैंने ये सूद का इशू शुरू किया, वो सारी जो बड़े बड़े घरों की आंटियां बाजियां थी, उन्होंने तो मुझे ही चुप करा दिया। आखिर ऐसी वहां से निढाल होकर निकली, क्योंकि पूरी बात ना भी करनी आए तो छेड़नी भी नहीं चाहिए। खैर किस्सा मुख्तसर, अब क्या हुआ, किसी ने उन्हें कहा कि देखें ये आपको कुछ नहीं समझ रही ना, अगली दफा क्या हुआ कि अल्हम्दुलिल्लाह उन्होंने कहा इसी मौजू को मजीद बात करनी है ना, आप अपने उस्ताद की कैसेट ले जाएं या रिकॉर्डिंग जो भी है वो लगा दें। वो कहती हैं अगली दफा जाकर मैंने बिल्कुल वही चीज, और अल्हम्दुलिल्लाह उस्तादों ने कभी कमी नहीं की, उससे भी ज्यादा सख्त बातें सुनी। कहती एक आंटी बाजी वो जो बेगमाती एक नहीं बोली, चुप सर उठा के चली गई, मैं बच गई। उसके बाद उसको एहसास हुआ कितनी कीमती चीज है कि जो हमें कोई लिखी भी सुनी भी चीज किसी की जुबान की मिल जाए लोग वो सुनते हैं। और एक उसमें और भी बात होती है कि मिसाल मैं इस वक्त बात करूंगी ना तो चार लोग आप में से कहेंगे ये हमारी कर रही है, हमारी कर रही है, तो पहले से रिकॉर्डिंग रिकॉर्ड हुई है वो हो रही है, तो आपको ये शक नहीं होगा हमारी, कहेंगे जिसने बोला पहले कब बोला हुआ, तो वो फिर डायरेक्ट हिट नहीं महसूस होता। तो बहरहाल इस जरूरत को पाने में बहुत साल लग जाते हैं। आज मैं दुख तकलीफ की अंदर की गहराइयों से कहूंगी कि बाहर वालों की बात नहीं है, दुनिया में खोए हुओं की बात नहीं है, दीन के नुमाइंदों की बात है कि वो लोगों को खुश करने के लिए अल्लाह के नाम की गैरत और हमीयत से पीछे हट जाते हैं। क्योंकि हमें यूरोप में रहना है, चूंकि हमें वेस्ट में रहना है, चूंकि हम इस्लाम को प्रेजेंट कर रहे हैं, चूंकि हम मुस्लिम हैं, हमें लोगों को बुलाते रहना है, लोग हमसे थ्रेट ना हो, वो दूसरों से अगर हाथ भी मिला लें तो कोई बड़ी बात नहीं है, इट्स फाइन। याद रखिए ऐसा दीन फैलाते अगर नबी तो करोड़ों लोग उनके पीछे आ जाते हैं। कभी आपने सोचा अल्लाह के नबी की वो हदीस कि कुछ नबियों के साथ एक दो लोग होंगे, कुछ के साथ एक भी नहीं होगा। हजरत लूत के साथ एक भी मर्द नहीं होगा, सिर्फ औरतें होंगी दो और उनकी बेटियां थी। लेकिन अगर नबी वक्त के रिवाज में सिमिलेट हो जाते, चलो तुम उधर जिधर दीन, आज हम वेस्ट में रहने वाले दीनदारों का सबसे बड़ा चैलेंज ये है कि हम फौरन पिघल जाते हैं, और इसके लिए अंदर आयरन नर्व्स होनी चाहिए। ये तो आइमे कराम थे जो खड़े हो गए, हां कुरान अल्लाह का कलाम है मखलूक नहीं। कहते इमाम अहमद को जो कोड़े मारे जाते थे, अगर किसी पहाड़ पे मारे जाते तो वो पहाड़ अपनी जगह से हिलता, लेकिन वो नहीं हिले। इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह, ये कोई आसान बात है? देखिए किसकी बातें हम पढ़ रहे हैं इस वक्त। ये किसी का कलाम नहीं है, क्लिंटन का नहीं है, ओबामा का नहीं है, ये शेक्सपियर का कलाम नहीं है, ये एडिसन का नहीं है, ये किसी भुट्टो का नहीं है, दुनिया के किसी सियासी मजहबी लीडर का नहीं, ये मालिक कायनात का। क्या एक छोटे से इंसान में इतनी जरूरत है कि अल्लाह का हुक्म बदल दे सिर्फ इसलिए कि चार लोग खुश हो जाए, एक भी ना खुश हो, सब जाओ, हु केयर्स किसने कब्र में साथ जाना है। तो ये गैरत और हमीयत अल्लाह की मोहब्बत की अलामत है। मैं झूठ नहीं बोलूंगा, मैं छुपाऊंगा नहीं, फितने ना खड़े करें लेकिन सच को ना छुपाएं। और इसके लिए आपको अपने अंदर इतना वजन पैदा करना पड़ता है कि फिर कोई आपकी सही बात सुन के बोले ना, और आपका अपना अमल नहीं होगा आप कभी बात ही नहीं कर सकेंगे। जब मजबूर लोग कुरान पढ़ाते हैं ना, मैंने अभी इस रमजान में एक सेशन में, मुझे खुद भी अच्छी तरह याद है, एक जगह बोला था कि जब मजबूर लोग कुरान पढ़ाने लगते हैं ना मजबूरियों में पड़े हुए, वो लोगों को भी मजबूर कर देते हैं। जब हम कॉम्प्रोमाइजिंग लोग कुरान पढ़ाते हैं ना, तो हम दूसरों को, हाँ ये हैं आपको, मुझे पता है आपकी मजबूरी है। मेरे पास आके लोग इस तरह के पूछते रहे हैं कई जगह, यहाँ तो बहुत छोटा सा सिलसिला है ना, आप जाके देखें दुनिया में कितना दीन फैल रहा है, कितनी किस्म, कितने रंग रंग के दीन वाले हैं, और लोग सिर्फ यही पूछते हैं कि ये बताएं कि जब ये बात ऐसे है तो फलां दीन वाला ऐसे क्यों कहता है। तो ये इसलिए कि गैरत और हमीयत, और सहाबा किराम तो तलवारें निकाल लेते थे अल्लाह और उसके नबी के हुक्म के खिलाफ कोई काम होता देखकर। आज हम हराम काम देखते करते सुनते हम कहते हैं इट्स फाइन, क्योंकि हमने रहना है, हम कुछ नहीं बोलेंगे आपके खिलाफ, क्योंकि आप हमें फिर हमारे पीछे ना लग जाएं, फिर आप हमारी CIDs ना करें। भाई सच बोल रहे हैं, हक बोल रहे हैं, और तुम भी सुनो। तो बहरहाल अल्लाह ताला हमें हिदायत दे। तो ये ईमान का एक एसिड टेस्ट है, सबसे कड़वा टेस्ट ये है कि अल्लाह की हदें टूटे और आप उस वक्त फिर बोलें, तरीके से बोलें, हिकमत से बोलें, इंशाल्लाह आपकी बात में असर होगा अल्लाह के हुक्म से। अगर आपका अपना अमल है, अपना अमल नहीं होता तो दूसरों के साथ तो बात ही नहीं खुलती, कैसे बोलेंगे आप खुद कोई चीज नहीं इस्तेमाल करते, दूसरे को कहेंगे ये इस्तेमाल करें, तो वो कहेगा आप खुद पकाती हैं ये खाना, मैं तो नहीं पकाती, वो कहेगा अच्छा फिर रहने दे, आप मेरे ही को नुकसान करने वाली हैं। तो दुआ करें कि अल्लाह ताला हमें अपनी अपनी खातिर खड़े होने वाला बना दे।